نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. مختصر صحیح بخاری، اس میں سے آج سے ہم شروع کریں گے کتاب الصوم، روزے کے بیان، پیج نمبر 577. لفظ صوم لغوی طور پر روک لینے کو کہتے ہیں، اور شریعت کی اصطلاح میں عبادت کی نیت سے بوقت طلوع فجر تا غروب آفتاب، یعنی سورج کے طلوع ہونے سے لے کر سورج کے غروب ہونے تک کھانے پینے اور ازدواجی تعلقات، یعنی ہسبینڈ وائف کا ریلیشن، اس سے باز رہنے کا نام روزہ ہے. اب یہ آپ کو فقہی تعریف مل رہی ہے روزے کی، کہ روزہ کیا ہے عبادت کی نظر سے، نیت سے. فجر کے طلوع سے لے کر سورج کے غروب ہونے تک کھانے پینے اور ازدواجی تعلق سے باز رہنا، اس کو روزہ کہتے ہیں. ٹھیک ہے، ڈیٹیلز الحمدللہ ہم پوری کتاب و صوم پڑھ چکے ہیں، اور بھی بہت کچھ ہے، لیکن یہاں آپ کو خاص طور پہ امام بخاری کے پوائنٹ آف ویو سے جو چیزیں آپ کو دکھیں گی، انشاءاللہ اس سے آپ کو رمضان کا ایک اور نیا اینگل سمجھ آئے گا. پہلا باب ہے فضل الصومی، روزے کی فضیلت. عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال الصیام جنۃ فلا یرفس ولا یجہل وان امرؤ قاتله او شاتمه فلیقل انی صائم مرتین والذی نفسی بیدہ لخلوف فم الصائم اطیب عند اللہ تعالی من ریح المسک یترک طعامہ وشرابہ وشہوتہ من اجلی الصیام لی وانا اجزی بہ والحسنۃ بعشر امثالہا. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، روزہ جہنم سے ایک ڈھال ہے. ڈھال کیا ہوتی ہے؟ جو آپ کو بچاتی ہے نا، جیسے جنگ میں ایک لوہے کی بڑی سی پلیٹ ہوتی ہے، وہ سامنے رکھتے ہیں لوگ تو دشمن کے تیر اور تلوار کے وار سے بچتے ہیں. تو روزہ جہنم سے بچانے والی ایک ڈھال ہے. لہذا روزے دار کو چاہیے کہ وہ نہ تو فحش کلامی کرے اور نہ ہی جاہلوں جیسا کام کرے. اگر کوئی شخص اس سے لڑے یا اسے گالی دے تو اس کو دو مرتبہ کہہ دے کہ میں روزے سے ہوں، اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے کہ روزے دار کے منہ کی بو اللہ کے نزدیک کستوری کی خوشبو سے زیادہ بہتر ہے. اللہ تعالیٰ کا ارشاد ہے کہ روزے دار اپنا کھانا پینا اور اپنی خواہش میرے لیے چھوڑتا ہے، لہٰذا روزہ میرے لیے ہی ہے اور میں ہی اس کا بدلہ دوں گا، اور ہر نیکی کا ثواب 10 گنا ہے. آپ بتائیے ذرا کہ روزہ رکھ کر اتنا کچھ اکٹھا مل رہا ہے، اللہ تعالیٰ کی محبت، اللہ تعالیٰ کہتے ہیں اس کا اجر میں دوں گا. آپ دیکھیں کہ کسی کو کچھ دینا ہوتا ہے نا، تو آپ کہتے ہیں چلے جو جس کو دینا ہے دے دیں، لیکن جس سے آپ کو زیادہ ہی تعلق ہو اور محبت ہو اور آپ اس کو بڑی اچھی چیز دینا چاہیں، تو آپ کیا کہتے ہیں، نہیں اس کا میں خود ڈیسائیڈ کروں گا. کیا اللہ نے روزے کا اجر دینا ہے؟ اور جو روزے نفل رکھیں اس کی تو کیا بات ہے. دیکھیں فرض روزے تو سبھی رکھ لیتے ہیں، مارے باندھے رکھیں یا نہ رکھیں، خوشی سے رکھنے ہی ہوتے ہیں. لیکن میں سوچتی ہوں کہ اپنی خوشی سے نفل روزہ کتنی بڑی نیکی ہے، نفس پہ سب سے بوجھ پڑتا ہے. آپ دیکھیے پیسہ دینا مشکل نہیں ہے، دل سے پیسے کی محبت نکال دیں، آپ روز 100-100 ڈالر دیں کوئی بڑی بات نہیں. 100 ادھر دے دیا، 100 اپنے اوپر لگا لیا، ہیں تو دے دیے، نو پرابلم، کوئی مشکل نہیں ہے. اسی طرح نفل پڑھنے ہیں، بیٹھ کے پڑھتے رہیں کوئی بات نہیں، تھوڑی دیر لگا لیں. مجھے لگتا ہے سب سے مشکل عبادت روزہ ہے، کھانا رکنا. آپ دیکھیں نفس کی اشتہا ہے نا، کھانا پینا، شہوت، سیکس، بیکاریات، فضولیات، نفس اسی میں سارا دن کھویا ہوتا ہے، روزہ رکھ کے دل نہیں کرتا. اسی لیے آپ کو ہوتا ہے کہ جس کو اپنے نفس کے اوپر غلبہ نہ ہو نا، اس کو روزے رکھنے چاہیے، خود کو سزا بھی دینی چاہیے. صحابہ کرام کی یہ سنت تھی کہ جب وہ اپنے آپ کو سزا دینا چاہتے تھے تو روزے رکھتے تھے، کیونکہ یہ نفس سرکش گھوڑے کی طرح ہوتا ہے، منہ زور ہو جاتا ہے نا. جب بھی آپ اپنے نفس کے ہاتھوں بے بس ہو جائیں نا، روزے رکھنے شروع کر دیں. جوانوں کے گروہ کو اللہ کے نبی نے کہا روزے رکھو، تو اللہ تعالیٰ کے پاس اس کا اجر ہے. روزے دار کے منہ کی بو کستوری کی خوشبو سے زیادہ بہتر ہے، اور شہید کے خون کی بو کو مشک قرار دیا گیا. यानी शहीद के जिस्म में से जो खून निकल रहा होगा ना, उसमें से मुश्क की खुशबू और रोजेदार की कस्तूरी से भी खुशबू। और कस्तूरी आप जानते हैं ना, हिरन के पेट के अंदर से एक बड़ी कीमती चीज निकलती है जिसको कस्तूरी कहते हैं। हालांकि शहीद अल्लाह की राह में जान का नजराना पेश करता है, इसकी वजह यह कि रोजा इस्लाम का रुकन और फर्ज ऐन है, जबकि जिहाद फर्ज किफाया है। ये तफावत इसी वजह से, क्या मतलब है इसका, कि जिहाद से भी बढ़ के रोजे की हैसियत है, क्योंकि रोजा हर बंदे का इनफरादी अमल है। जिहाद में तो यह है कि चले कुछ लोगों ने कर दिया तो सबसे साकित हो गया। मुझे तो इसमें सेल्फ कंट्रोल दिख रहा है, नफ्स खुशी, आप मुंह बांध के बैठे सब खा रहे हैं, कहीं जाने को भी नहीं दिल करता, नहीं मेरा रोजा है, चलने को दिल नहीं करता, बेकार चीजें देखने बोलने को नहीं करता। तो वाकई रोजा इंसान के लिए एक बहुत खूबसूरत ट्रेनिंग है। अर रैयान उल साइमीना, रैयान रोजेदारों के लिए, यानी दरवाजा है एक जन्नत का रैयान नाम का, और उसमें से रोजेदार गुजरेंगे। अन सहलिन रदी अल्लाह अनहु अनिन नबी सल्लल्लाहु अलैहि वसल्लम काला, इन्न फिल जन्नति बाबन युकालु लहु रैयान, यदखुलु मिन्हु साइमून यौमल कियामति ला यदखुलु मिन्हु अहदुन गैरुहुम, युकालु अयना साइमून फयकूमून ला यदखुलु मिन्हु अहदुन गैरुहुम, फैज़ा दखलु उगलिका फलम यदखुल मिन्हु अहदुन। हज़रत सहल रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया कि जन्नत का एक दरवाज़ा है जिसे रैयान कहते हैं, क़यामत के दिन रोज़ेदार इससे दाखिल होंगे, इनके अलावा दूसरा कोई इसमें से दाखिल ना होगा। आवाज़ दी जाएगी, रोज़ेदार कहाँ हैं? तो वो खड़े होंगे, इनके अलावा दूसरा कोई इसमें दाखिल ना होगा। आवाज़ दी जाएगी, रोज़ेदार कहाँ हैं? तो वो खड़े होंगे, इनके सिवा और कोई इसमें दाखिल नहीं होगा। यानी जब भी आवाज़ दी जाएगी तो सिर्फ रोज़ेदार आएंगे और किसी और को उधर से नहीं आने दिया जाएगा। जब वो दाखिल हो जाएंगे तो इसे बंद कर दिया जाएगा, कोई और इसमें दाखिल ना होगा। और आपको पता है रैयान का मतलब क्या है? सिराब करना, पानी देना किसी को। चूंकि रोज़ेदार दुनिया में अल्लाह के लिए भूख और प्यास बर्दाश्त करते थे, तो उनको वहाँ बड़े एजाज और एहतराम के साथ सेराबी के दरवाजे से गुजारा जाएगा, और वहाँ से गुजरते वक्त इन्हें ऐसा मशरूब पिलाया जाएगा कि फिर कभी प्यास महसूस नहीं होगी। कोई चीज़ रखता है अल्लाह ताला हमारी, जो नियत कर ले अल्लाह ताला आपको वही देगा इंशाल्लाह, और अल्लाह आसान भी कर देता है। عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال من أنفق زوجين في سبيل الله نودي من أبواب الجنة يا عبد الله هذا خير فمن كان من أهل الصلاة دوي من باب الصلاة ومن كان من أهل الجهاد دوي من باب الجهاد ومن كان من أهل الصيام دوي من باب الريان ومن كان من أهل الصدقة دوي من باب الصدقة فقال أبو بكر رضي الله عنه بأبي أنت وأمي يا رسول الله ما على من دوي من تلك الأبواب من ضرورة فهل يدعى أحد من تلك الأبواب كلها قال نعم وأرجو أن تكون منهم। आप देखिए, पूछने वाले को खुशखबरी मिल गई, सुभान अल्लाह। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स अल्लाह की राह में बार बार खर्च करेगा, इस लफ्ज़ बार बार को हाईलाइट कीजिएगा, एक बार खर्च करना आसान होता है। जिस बात में आके आप 1 लाख रोन दे दें किसी को, बाद में जा जाके पछताते रहें, अगली दफ़ा नहीं देंगे, बट बार बार खर्च करना क्या है? पिछली दफ़ा के दिए हुए पे मुतमईन है, उसके बाद खुश थे, तभी तो दोबारा आपने अल्लाह से फिर तौफीक मांगी। तो नेकी का बार बार करना आपके सच्चे होने की अलामत होती है कि आपने जज्बात में आके नहीं दी, मजबूर होके नहीं दी, दिल की खुशी से दी है। क्या मिलेगा इसको? इसे जन्नत के दरवाजों से बुलाया जाएगा और फरिश्ते कहेंगे, अल्लाह के बंदे ये दरवाज़ा बेहतर है। फिर नमाजियों को नमाज के दरवाजों से बुलाया जाएगा और मुजाहिदीन को जिहाद के दरवाजे से आवाज़ दी जाएगी और रोज़ेदारों को बाबुर रैयान से पुकारा जाएगा और सदका देने वालों को सदके के दरवाजे से अंदर आने की दावत दी जाएगी। حضرت ابو بکر صدیق رضی اللہ عنہ نے عرض کی، اللہ کے رسول، میرے ماں باپ آپ پر قربان ہو. یہ کیسا انداز ہے؟ محبت کا انداز ہے. جو شخص ان سب دروازوں سے پکارا جائے گا، اسے تو کوئی ضرورت نہ ہوگی، تو کیا کوئی شخص ان سب دروازوں سے پکارا جائے گا؟ تو آپ نے فرمایا، ہاں مجھے امید ہے کہ تم انہی لوگوں میں سے ہو. دیکھیں اس حدیث سے کیا پتہ چل رہا ہے؟ کہ ابو بکر جنتی ہے. ان کے لیے دلیل مل گئی نا. ویسے تو صحابہ کے لیے ہے، لیکن ابو بکر کے لیے دلیل ہے. تب آج ابو بکر کو کوئی برا کہہ سکتا؟ پھر وہ اللہ کے اس فیصلے پہ ناراض ہے. اور انبیاء کے بعد اہل جنت میں سے اعلیٰ اور افضل درجے ہوں گے ابو بکر کے. فرشتے انہیں ہر دروازے سے اندر آنے کی دعوت دیں گے. اچھا، ہر دروازے سے اندر آنے کی دعوت دینے سے کیا مراد ہے؟ عزت. جانا تو ایک صحیح ہے نا. آپ کسی کو کہتے ہیں، آپ کے لیے تو میرے سارے دروازے کھلے ہیں. اور دوسری صورت یہ کہ آپ کسی کے گھر جانے کو کہ نہیں 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 ادھر سے نہیں جائیں، نہیں 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 ادھر نہیں، ادھر سے. اچھا تھوڑے دیر ٹھہر جائیں، اچھا ذرا میں کھولوں. تو آپ کہیں گے، لگتا ہے اس کو خوشی نہیں ہوئی میرے آنے کی. سب طرف سے کھولا جا رہا ہے، آؤ ابو بکر اندر. کتنے دن کی قربانیاں کی ابو بکر نے، کتنی لمبی زندگی تھی، ختم ہو گئی. 63 سال کیا ہوتے ہیں؟ آج نبی صلی اللہ علیہ وسلم کو دنیا سے گئے ہوئے تقریباً کتنے سال ہو گئے ہیں؟ 1437. اجر موجود ہے نا ابو بکر کا. آپ کو پتا کہ ہم نے اپنی اس دنیا کے عرصے کے مقابلے میں بہت طویل عرصہ قبر میں رہنا ہے. آپ اپنے آپ کو پیچھے لے کے چلیں، ابھی میں ادھر ہوں، پھر پیچھے تھی، پھر یہ تھی جوانی، پھر بچپن، پھر یہ، پھر اسکول کا، تو آپ کو ایک لمبی کہانی یاد آئے گی. پھر بھی یہ کتنے سال کی کھیل ہے؟ 30-40 سال. جب مرنے کے بعد آگے جائیں گے تو کیا ہوگا؟ تو آج عمل کا وقت ہے، وہاں سوئیں گے. بے عملی والے لوگ وہاں جا کے روئیں گے، اللہ ہمیں عمل والا بنا دے. وعنہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم اذا جاء رمضان فتحت ابواب الجنہ. حضرت ابو ہریرہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب رمضان آتا ہے تو جنت کے دروازے کھل جاتے ہیں. کیا مطلب؟ نیکیاں کرنا آسان ہوتا ہے. اچھا آپ دیکھیں کہ 30 روزے رکھنے آسان ہوتے ہیں رمضان میں، بعد میں 6 رکھنے مشکل ہو جاتے ہیں، کیونکہ ماحول بنا ہوتا ہے، جنت کے دروازے کھلے ہوتے ہیں. وفی روایت عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم اذا دخل رمضان فتحت ابواب السماء وغلقت ابواب جہنم وسلسلت الشیاطین. فرمایا ابو ہریرہ سے یہ بھی روایت ہے کہ جب ماہ رمضان آتا ہے تو آسمان کے دروازے کھل جاتے اور دوزخ کے دروازے بند کر دیے جاتے اور شیاطین کو جکڑ دیا جاتا ہے. تو پھر اتنے گناہ کیوں ہوتے ہیں رمضان میں بھی؟ آپ کو تو لوگ رمضان میں بھی نہیں چوکتے. پہلے تو پھر بھی کچھ کم دکھتا تھا، اب تو خسر عام دکھتے ہیں گناہ، کہ یہ رمضان ٹائم ہے تو اب پرائم ٹائم ہے، تو اب یہ فلاں ٹائم ہے تو فلاں ہو گیا. کیوں؟ جواب دیں گے آپ میں سے کوئی کہ اگر شیطان بند ہیں تو پھر زمین پہ نافرمانیاں کیوں ہوتی ہیں رمضان میں؟ جی آپ بتائیے. انسان کے نفس کی وجہ سے. دیکھیے بڑے بڑے شیطان بند ہوتے ہیں نا، تو جو ہمارے اپنے نفس کے ساتھ ہے، اور اس کے علاوہ شیطان کے بہت سارے چیلے چانٹے بھی ہیں نا. اور یہاں سے یہ بھی تو پتہ چلتا ہے کہ پھر ہم اپنے گناہوں کے خود ذمہ دار ہیں. شیطان کو نہیں ہم کہہ سکتے کہ تم تھے، اس نے کہا نا میں تو رمضان میں تھا نہیں، تم نے خود ہی کیا نا. تو اس لیے بہت زیادہ اپنے آپ کو باندھنے کی ضرورت ہے. پھر اگلا باب ہے، حل یقال رمضان و شہر رمضان و من را ذالک کلہ. رمضان کہا جائے یا ماہ رمضان، یعنی کیا کہنا چاہیے، رمضان کہیں یا ماہ رمضان کہیں، یہ مراد ہے. بعض کہتے ہیں دونوں طرح کہنا جائز ہے. عن ابن عمر رضی اللہ عنہما قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول اذا رأیتموہ فصوموا واذا رأیتموہ فافطروا فان غم علیکم فاقدروا له، یعنی ہلال رمضان. حضرت ابن عمر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا ہے کہ جب تم رمضان کا چاند دیکھو تو روزہ رکھو، اور جب تم شوال کا چاند دیکھو تو روزہ موقوف کر دو. موقوف کیا ہوتا ہے؟ वक्फ छोड़ना, ब्रेक लेना। अगर मतला है अबर आलूद हो, मतला क्या होता है? आसमान। अबर आलूद हो यानी बादल हो, तो इसके लिए यानी रमज़ान का अंदाज़ा कर लो, यानी 30 रोज़े रख लो। अब देखिए कि रमज़ान चूँकि अल्लाह का नाम है, इसलिए अकेला लफ्ज़ रमज़ान इस्तेमाल ना किया जाए, इमाम बुखारी इसकी तरदीद फरमाते हैं और मज़कूरा हदीस के ज़ईफ़ होने की तरफ इशारा करते हैं। यानी लफ्ज़ रमज़ान कहना ठीक है कि नहीं, कह सकते हैं। अब ये जो बात लिखी है कि क्या रमज़ान अल्लाह का नाम है, इसके बारे में मुझे नहीं मालूम, मैंने नहीं कभी ये नाम पढ़ा, लेकिन बहरहाल ये है कि जब भी चांद दिखे तो फिर रोज़ा रखना चाहिए, अगर चांद ना दिखे तो फिर समझिए कि अगर ईद का चांद था तो फिर रमज़ान का ही समझा जाएगा उसको, और उसके बाद 30 दिन के बाद पूरा किया जाएगा। फिर इसी तरह मल्लम यदा कौल ज़ूरी वलामल बिही फिर रमदान, जिस शख्स ने रोज़े की हालत में झूठ बोलना और फरेब करना तर्क ना किया, उसका क्या हाल है? लोग कहते हैं ना, हम तो रोज़े को बहला रहे हैं जी, रोज़ा रख के भी उलट सुलट चीज़ें देख रहे होते हैं, तो इसका क्या हुक्म है? अन अबी हुरैरा रदियल्लाहु अन्हु قال قال رسول الله صلى الله عليه وسلم من لم يدع قول الزور والعمل به فليس لله حاجة في أن يدع طعامه وشرابه। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स झूठ और फरेबकारी ना छोड़े तो अल्लाह ताला को इसकी ज़रूरत नहीं कि सिर्फ रोज़े के नाम से वो अपना खाना पीना छोड़ दे। मकसद क्या है रोज़े का? लअल्लकुम तत्तकून, परहेज़गारी और तकवा हो, और अगर ये मकसद हासिल नहीं हो रहा तो रोज़ा क्या है? फाकाकशी। अल्लाह ताला हमें सही मानों में रोज़े रखने वाला बना दे। हल यकूल इन्नी सायमुन इज़ा शुतिमा, जब किसी रोज़ेदार को गाली दी जाए तो क्या जायज़ है कि कह दे कि मैं रोज़ेदार हूँ? वन्हु रदियल्लाहु अन्हु हदीस मुतकद्दिमु कुल्लु अमल इब्ने आदम लहु इल्ला सियाम फइन्नहु ली वाना अज्ज़ी बिही वक़ाल फी आखिरिही लिस्साइम फरहतान यफ़रहुहुमा इज़ा अफ़तरा फरहा वइज़ा लक़िया रब्बहु फरहा बिसौमिही। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु सही मरवी हदीस पहले जो गुजरी है अभी हमने पढ़ी है ऊपर, कि अल्लाह ताला फरमाते हैं कि इब्ने आदम के तमाम आमाल इसके लिए हैं मगर रोज़ा ख़ास मेरे लिए, और मैं ख़ुद ही इसका बदला दूंगा। इस हदीस के आखिर में आपने फरमाया कि रोज़ेदार के लिए दो मुसर्रतें हैं जिनसे वो खुश होता है, एक तो रोज़ा खोलते वक्त खुश होता है, दूसरे जब वो अपने मालिक से मिलेगा तो रोज़े का सवाब देख कर खुश होगा। खुशी होती है इफ्तारी के वक्त, उस वक्त लगता है ठंडे पानी से बड़ी दुनिया की कोई दौलत नहीं है, और वैसे सारा दिन हमारे पास पानी पड़ा रहे, हमें कदर नहीं होती, तो ये दुनिया की खुशी है। इसी तरह आप देखिए कि जैसे दुनिया में खाना पानी पीछे हो जाए और फिर मिले तो खुशी होती है ना, तो एक सच्चे मोमिन की रूह तड़पती है कि वो अल्लाह से मिले, अल्लाह से मुलाकात, अल्लाह ताला से बातें करना, तो जब अल्लाह से मिलेगा तो खुशी होगी, बहुत खुशी होगी, और उस वक़्त इंसान फिर अपने आप को खुशकिस्मत महसूस करेगा। आप इफ्तारी के वक्त अगर इस बात को सुने ना, तो यकीन करें आपका दिल करेगा कि अल्लाह आप दूसरी खुशी भी दे दे। तो इस हदीस में कि अगर कोई शख्स रोज़ेदार को गाली दे या इससे लड़े तो वो इसको कह दे कि मैं रोज़े से हूँ, तो लड़ना नहीं चाहिए। जब भी कोई ऐसी बात कह दे तो आप कहें कि मैं रोज़े से हूँ, इन्नी साइमतुन या इन्नी साइमुन, कि मैं आगे से झगड़ा नहीं करूँगा। अस्सौमु लिमन खाफ़ अला नफ्सिहिल उज़ूबता, जो शख्स तजर्रुद की वजह से बदकारी का अंदेशा रखे तो वो रोज़े रखे। तजर्रुद कौन होता है? अकेलापन, जैसे शौहर है तो बीवी नहीं है, ये शादी नहीं हुई भी, या कुछ इसी तरह के मामले, कि अब नफ्स पे गलबा पड़ रहा है तो फिर क्या करे, हलाल चीज़ मिल नहीं रही तो फिर गुनाह कर ले, नहीं फिर रोज़े रखे। बाद लोग कहते हैं हम क्या करें, फिर शौहर हमें खुश नहीं रखते तो फिर हम गुनाह कर लें, हमारी बीवियाँ हमें खुश नहीं रखती, उनको अदाएँ देखनी नहीं आती, दिखानी नहीं आती, फिर भी नहीं रखना, फिर रोज़े रखें। عن عبد الله رضي الله عنه قال كنا مع النبي صلى الله عليه وسلم فقال من استطاع البعث فليتزوج فإنه أغض للبصر وأحسن للفرج ومن لم يستطيع فعليه بالصوم فإنه له وجاء। हज़रत अब्दुल्लाह बिन मसूद रज़ी अल्लाह तआला अन्हु से रिवायत है, उन्होंने फरमाया कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ थे, आपने फरमाया जो शख्स निकाह की कुदरत रखता हो वो निकाह करे, क्योंकि ये आदमी की निकाह को नीचा रखता है और शर्मगाह को बदकारी से बचाता है, और जो शख्स इसकी कुदरत ना रखता हो वो रोज़ा रखे, क्योंकि ये इसके लिए खसी करने का हुक्म रखता है, यानी कुव्वत शहवानिया कमज़ोर कर देता है। मतलब यह है कि ज़ाहिर है कि रोज़े की हालत में इंसान के जिस्म में नकाहत आती है, तो फिर इस तरह की चीज़ों में तवज्जो ही नहीं जाती, शहवत कम होगी और इंसान के जिस्म में जो एक फतूर है या एक है जान है वो कम हो जाता है। तो बचपन से ही, यंग एज से बच्चे और बच्चियों को रोज़े रखवाएं। मैं कहती हूँ इस माशरे में जहाँ आज हम जी रहे हैं, 12 साल के बाद नफिल रोज़ों की आदत डाल देनी चाहिए। आप देखेंगे इसका एक गैर महसूस असर नज़र आएगा आपको बच्चों पे। मर्दों को रोज़े रखवाने चाहिए, सबको ही रखने चाहिए, क्योंकि ये इंसान के गलबे को कम कर देता है। قول النبي صلى الله عليه وسلم إذا رأيتم الهلال فصوموا وإذا رأيتموه فافطروا। نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ رمضان کا چاند دیکھو تو روزہ رکھو اور شوال کا چاند دیکھو تو روزہ موقوف کرو۔ عن عبد الله بن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال الشهر 29 ليله، یہ تم سب کو ہی پتہ ہے، فلا تصوموا حتى تروه فإن غم عليكم فاكملوا العدة 30۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مہینہ 29 دن کا بھی ہوتا ہے، اور لہذا اگر تم چاند دیکھو تو روزہ رکھو، اگر مطلع ابر آلود ہو تو 30 کی گنتی پوری کرو۔ اچھا، کیا سارے جائیں گے چاند دیکھنے؟ نہیں، سارے نہیں جائیں گے، کوئی ایک بھی دیکھ لے یا دو قابل اعتبار شخص دیکھ لے اور حکومت اناؤنس کر دے تو وہ انشاءاللہ کافی ہوگا۔ یعنی قابل اعتبار شخص چاند دیکھ لے تو چاند کی گواہی ہو گئی۔ عن ام سلمة رضی اللہ عنہا ان نبی صلی اللہ علیہ وسلم آل من نساء شہرا فلما مدات 29 یوما غدا او راح فقیل له انک خلفت اللہ تدخل شہرا فقال ان الشهر يكون 29 يوما۔ حضرت ام سلمہ رضی اللہ عنہما سے روایت ہے کہ ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک ماہ کے لیے اپنی بیویوں سے ترک تعلق کی قسم اٹھائی۔ جب 29 دن گزر گئے تو صبح سویرے یا دوپہر کو آپ ان کے پاس تشریف لے گئے۔ عرض کیا گیا کہ آپ نے تو قسم اٹھائی تھی کہ ایک ماہ تک نہیں جاؤں گا، تو آپ نے فرمایا کہ مہینہ 29 دن کا بھی ہوتا ہے۔ اسے کیا پتہ چلتا ہے کہ اللہ کے نبی سہولت والی چیز لیتے تھے، کوئی ضروری نہیں کہ اپنے آپ کو مشکل میں ڈال کر ہم نیک بنے۔ یہ تو نہیں کہا تھا نا 30 دن کے لیے قسم کھاتا ہوں، تو لہٰذا 29 دن کا بھی ہو گیا۔ شہرن عید اللہ ینقصانی، عید کے دونوں مہینے کم نہیں ہوتے۔ عن ابی بکرت رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال شہرانی لا ینقصانی شہر عید رمضان و ذو الحجہ۔ حضرت ابو بکر رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا کہ عید کے دو مہینے رمضان اور ذوالحج کم نہیں ہوتے۔ کیا مطلب ہے؟ چاہے مہینے 29 کیوں یا 30 کیوں، ثواب پورا 30 کا ملتا ہے، یہ مراد ہے، ثواب میں کمی نہیں۔ تو پھر خوشی ہے نا 29 روزے رکھ کے 30 کا اجر لینے کی۔ ہم ہوتے ہیں ہم کہتے ہیں نہیں، 30 بھی رکھو گے نا تو 29 ہی دے دیں تمہیں اجر میں، ہاتھ کھینچ کے رکھتے ہیں۔ ہمارے اندر بخل ہے، اللہ کے اندر بخل نہیں ہے۔ قال النبی صلی اللہ علیہ وسلم لا نكتب ولا نحسب، ہم لوگ حساب کتاب نہیں جانتے، آپ نے یہ فرمایا۔ عن ابن عمر رضی اللہ عنہما عن النبی صلی اللہ علیہ وسلم انہ قال ان امت امیت لا نكتب ولا نحسب الشہر ہاکذا وہاکذا، یعنی مرتن 29 و مرتن 30۔ حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ سے بیان کرتے ہیں کہ آپ نے فرمایا کہ ہم امی لوگ ہیں، حساب کتاب نہیں جانتے، مہینہ اس طرح اور کبھی اس طرح ہوتا ہے، یعنی کبھی 29 کا اور کبھی 30 کا۔ کیا پتہ چلا کہ بہت زیادہ باریکیوں میں نہیں پڑھتے۔ بیسیکلی ہماری عبادات جو ہے اس کو کھلی اور واضح علامتوں کے ساتھ مربوط کیا گیا، چنانچہ اسی دور میں بڑی بڑی دوربینوں سے چاند برآمد کرنا اور پھر وحدت امت کی آڑ میں تمام مسلمان ملکوں میں ایک ہی دن رمضان کا آغاز عید کا اہتمام کرنا، یہ فطرت اسلام کے خلاف ہے۔ نبی صلی اللہ علیہ وسلم اپنے ہاتھوں سے اشارہ کر کے اس فطری سازگی کی طرف اشارہ فرماتے ہیں۔ سمجھ آئیے آپ کو یہ بات؟ आज तो आप कहते हैं जी चांद की हमने गर्दिश आके ऊपर चांद पे देख ली है कि वो निकला कि नहीं निकला, तो अनपढ़ बंदों को क्या पता, देहातों वालों को क्या पता, तो क्या पता चला कि चांद देखना लाजिम है। जब चांद दिख जाए फिर रखें, जब नहीं दिखे तो सोचें कि वो नहीं दिखा। कोई बात, कोई सवाल आपके जहन में तो पूछ लें जी। हाँ जी, इसलिए कि हम लोगों में वो एक इज्तमाई निज़ाम नहीं है ना, किसी भी मुल्क में रहते हुए अगर मुसलमान हुक्मरान अगर कह दे कि चांद हो गया तो मान लेना जी, मेरा आपका जिम्मा नहीं है ये चांद देखना, ना ये मस्जिदों का काम है, ना आम इंसानों का काम है। लेकिन चूंकि हम वेस्टर्न कंट्रीज में रहते हैं, वहाँ कोई इस्लामी हुकूमत नहीं होती, तो वहाँ ये इश्यूज हमेशा ही पैदा होते हैं। तो बस चांद देख के जो कहता है उसकी बात मान लें, ठीक है। चलिए, जज़ाकअल्लाह खैर। सुबहानक अल्लाहुम्मा वबिहम्दिक, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तग़फिरुक वअतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।